यो रेडियो नेपाल हो। साँझ 7 बजेको समाचारमा स्वागत छ, म सुमिता लामा। शुरूमा प्रमुख समाचार। निर्वाध रूपमा निर्वाचन प्रचार प्रसार गर्ने व्यवस्था मिलाउन सबै जिल्ला प्रशासन कार्यालयहरूलाई निर्वाचन आयोगको निर्देशन। राजनैतिक दल, उम्मेद्वार, मतदाता र संचार माध्यमलाई निर्वाचनको शुद्धतामा ध्यान दिन प्रमुख निर्वाचन आयुक्त दिनेश कुमार थपलियाको आग्रह। कालीकोटको तिला गुफामा जीप दुर्घटना, 3 जनाको मृत्यु, 7 घाइते। र अमेरिकामा मध्यावधि निर्वाचनका लागि आज मतदान हुँदै।
नेपाल टेलिकमको 4G भिडियो कल गर्दा नो 4G, नेपाल टेलिकमको 4G
सबैको यो विश्वास हो नि, नेपाल टेलिकमको 4G
गेम खेल्दा नि टेन्सन नोजी, नेपाल टेलिकमको 4G आफ्नो भन्ने आफ्नै हो जी, नेपाल टेलिकमको 4G
नेपाल टेलिकम राष्ट्रको सञ्चार।
समाचार विस्तारमा। निर्वाचन आयोगले प्रतिनिधि सभा तथा प्रदेशसभा सदस्य निर्वाचनका सन्दर्भमा राजनीतिक दल तथा उम्मेद्वारलाई स्वतन्त्रतापूर्वक निर्वाध रूपमा प्रचार प्रसार गराउन निर्देशन दिएको छ। आयोगले उम्मेद्वारका साथै निर्वाचनमा खटिएका कर्मचारी, अनुगमनकर्ता, पर्यवेक्षक एवं आम मतदाताहरूलाई आवश्यक सुरक्षाको प्रत्याभूति सहित स्वच्छ, स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरणमा निर्वाचनमा सहभागी हुने उपयुक्त वातावरण तयार गर्न 77 जिल्ला प्रशासन कार्यालयहरूलाई नेपाल सरकार गृह मन्त्रालय मार्फत निर्देशन दिएको आयोगका सहायक प्रवक्ता कमल भट्टराईद्वारा आज जारी विज्ञप्तिमा उल्लेख छ। विभिन्न जिल्लामा उम्मेद्वारहरूले निर्वाध रूपले प्रचार प्रसार गर्ने कार्यमा अवरोध भएको भन्ने सम्बन्धमा विभिन्न संचार माध्यमबाट प्रकाशित समाचार तथा सामाजिक सञ्जाल मार्फत सार्वजनिक भएका विषयहरूप्रति निर्वाचन आयोगको गम्भीर ध्यानाकर्षण भएको जनाउँदै आयोगले निर्देशन दिएको विज्ञप्तिमा उल्लेख छ। विज्ञप्तिमा निर्वाचनमा उम्मेद्वार भएका हरेक व्यक्तिलाई प्रतिस्पर्धाको समान अवसर प्राप्त हुन्छ भन्ने आम लोकतान्त्रिक विश्वासलाई कायम राख्नु आयोगको संवैधानिक जिम्मेवारी भएको उल्लेख छ। आयोगले प्रतिनिधि सभा तथा प्रदेशसभा सदस्य निर्वाचनका सन्दर्भमा राजनैतिक दल तथा उम्मेद्वारलाई स्वतन्त्रतापूर्वक निर्वाध रूपमा प्रचार प्रसार गराउन निर्देशन दिएको छ। आयोगले उम्मेद्वारका साथै निर्वाचनमा खटिएका कर्मचारी, अनुगमनकर्ता, पर्यवेक्षक एवं आम मतदाताहरूलाई आवश्यक सुरक्षाको प्रत्याभूति सहित स्वच्छ, स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरणमा निर्वाचनमा सहभागी हुने उपयुक्त वातावरण तयार गर्न आयोगले 77 जिल्ला प्रशासन कार्यालयहरूलाई नेपाल सरकार गृह मन्त्रालय मार्फत निर्देशन दिएको हो। विभिन्न जिल्लामा उम्मेद्वारहरूले निर्वाध रूपले प्रचार प्रसार गर्ने कार्यमा अवरोध भएको भन्ने सम्बन्धमा विभिन्न संचार माध्यमबाट प्रकाशित समाचार तथा सामाजिक सञ्जाल मार्फत सार्वजनिक भएका विषयहरूप्रति निर्वाचन आयोगको गम्भीर ध्यानाकर्षण भएको जनाउँदै आयोगले सो निर्देशन दिएको हो। निर्वाचन आयोगले मंगसिर 4 गते हुने प्रतिनिधि सभा तथा प्रदेशसभा सदस्य निर्वाचनका लागि अन्तिम मतदाता नामावलीमा नाम समावेश भएका मतदाताले आयोगबाट जारी मतदाता परिचय पत्रका साथै परिचय खुल्ने अन्य आधिकारिक कागजातका आधारमा मतदान गर्न पाउने निर्णय गरेको छ। आयोगले परिचय पत्रका साथै नेपाली नागरिकताको प्रमाण पत्र वा राष्ट्रिय परिचय पत्र वा राहदानी वा जग्गाधनी प्रमाण पूर्जा वा सवारी चालक अनुमति पत्रको सक्कल प्रमाणका आधार धारमा अन्तिम मतदाता नामावली विवरणसँग भिडाई यकिन गरी मतदान गर्न पाउने व्यवस्था मिलाउन सम्बन्धित निर्वाचन अधिकृतलाई निर्देशन दिने निर्णय गरेको हो। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कर्णालीको विकासलाई प्राथमिकतामा राखिएको बताउनु भएको छ। जुम्लाको खलंगामा आज आयोजित सभालाई सम्बोधन गर्नुहुँदै अध्यक्ष प्रचण्डले कर्णालीको विकासबारे सत्ता गठबन्धनका बैठकहरूमा पनि छलफल हुने गरेकोले आगामी दिनमा त्यहाँको विकासका बारेमा थप जोड़ दिने बताउनुभयो। अध्यक्ष प्रचण्डले संविधानको रक्षा गर्न र विकासको अर्को चरणको शुरूआत गर्न निर्वाचनपछि वर्तमान गठबन्धनकै बहुमतको सरकार गठन हुने दावी गर्नुभयो। उहाँले जुम्लामा उत्पादन हुने मार्सी चामललाई अन्तर्राष्ट्रिय बजारसम्म पुर्याउन आवश्यक सहयोग गर्ने बताउनुभयो। नेपाली कंग्रेसका उपसभापति पूर्णबहादुर खड्काले कर्णालीको विकास र रोजगारी सृजना गर्न निर्वाचनपछि संघीय सरकारदेखि कर्णाली प्रदेशमा पनि सत्ता गठबन्धनको सरकार सञ्चालन हुने बताउनुभयो। कर्णाली प्रदेशका 10 जिल्लाको विकासका लागि विशेष बजेटको व्यवस्थापन गर्ने बताउनुभयो। आजै माओवादी अध्यक्ष प्रचण्ड र कंग्रेस उपसभापति खड्काले कालीकोट र हुम्लामा भएका चुनावी सभालाई सम्बोधन गर्नुभएको थियो। नेपाली कंग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले गठबन्धन मुलुकलाई अग्रगमनतर्फ लैजान गरिएको बताउनु भएको छ। तनहुको ब्यास नगरपालिका 3 देउराली नगरमा आज आयोजित चुनावी सभालाई सम्बोधन गर्नुहुँदै नेता पौडेलले लोकतन्त्रलाई सही दिशामा अघि बढ़ाउन शहीद तथा सपूतको बलिदानी त्याग तपस्यालाई साकार पार्न गठबन्धन गर्नु परेको बताउनुभयो। प्रमुख निर्वाचन आयुक्त दिनेश कुमार थपलियाले आम संचार माध्यमले आम नागरिक र निर्वाचन आयोग बीच सम्बन्ध स्थापित गर्ने गरी भूमिका निर्वाह गर्नुपर्नेमा जोड़ दिनुभएको छ। रेडियो नेपालमा आयोजित प्रतिनिधि सभा तथा प्रदेशसभा निर्वाचन र मीडिया कवरेज सम्बन्धी 3 तालिमको आज शुभारम्भ गर्दै प्रमुख आयुक्त थपलियाले आम नागरिक राजनैतिक दल तथा उम्मेद्वारलाई सही सूचना सम्प्रेषण गरी मीडियाले आफ्नो भूमिकालाई जिम्मेवार बनाउनुपर्ने बताउनुभयो। प्रमुख निर्वाचन आयुक्त थपलियाले निर्वाचनको शुद्धताले शासन स्वच्छ हुने भएकोले दल उम्मेद्वार मतदाता र संचार माध्यमहरूले त्यसतर्फ ध्यान दिनुपर्ने बताउनुभयो।
निर्वाचनमा स्वच्छता भयो भने शासनमा शुद्धता आउने हो। जति निर्वाचन स्वच्छ हुन्छ त्यति शासन शुद्ध हुन्छ भने राम्रो हुन्छ र जति हाम्रा संचार क्षेत्रहरू संचार जगत निष्पक्ष र व्यावसायिक हुन्छन् त्यति नै निर्वाचनमा स्वच्छता र विश्वसनीयता आउने हो। हामीले सम्प्रेषण गर्ने हामीले दिने सबै सूचनाहरूलाई सकेसम्म समावेशी होस् भन्ने चाहन्छौ, सकेसम्म लैङ्गिक मैत्री होस् भन्ने चाहन्छौ, सबैको पहुँच योग्य होस् भन्ने चाहन्छौ र हाम्रा विवरणहरू हाम्रा सबै सूचनाहरू विश्वसनीय र भरपर्दा हुन् भन्ने चाहन्छौ।
प्रमुख आयुक्त थपलियाले यो निर्वाचनले राष्ट्रिय एकतालाई बलियो बनाउने उल्लेख गर्नुहुँदै आचार संहिता पालना गरेर दल तथा उम्मेद्वारले असल राजनैतिक संस्कार देखाइरहेको समेत बताउनुभयो। उहाँले समाचार लेख्दा सत्य तथ्यमा आधारित भएर सबै उम्मेद्वारलाई समान स्थान दिनुका साथै विविधतालाई एकतामा आबद्ध गर्ने काम मीडियाको भएको बताउनुभयो। प्रमुख आयुक्त थपलियाले रेडियो नेपाल विश्वासिलो र आधिकारिक संचार माध्यम भएकोले अझै व्यवसायिक कुशलता प्रदर्शन गर्दै निर्वाचनका गतिविधिलाई प्रष्ट रूपमा नागरिक सामु लानुपर्नेमा जोड़ दिनुभयो। प्रमुख आयुक्त थपलियाले रेडियो नेपाल सबै रेडियोको पाठशाला भएको भन्नुहुँदै समाचारमा समावेशी लैंगिक मैत्री र पहुँच योग्य बनाउनुपर्ने बताउनुभयो। रेडियो प्रसार सेवा विकास समितिका अध्यक्ष एवं संचार तथा सूचना प्रविधि मन्त्रालयका सचिव डाक्टर वैकुण्ठ अरियालले संचारकर्मीहरू निर्वाचन आयोगका दूत भएकाले आचार संहिता पालना गर्ने र गराउने दायित्व बोकी समाचार सम्प्रेषणमा ध्यान दिनुपर्ने बताउनुभयो।
अब हिजोका दिनमा जस्तो हामीलाई सूचना प्राप्त गर्नलाई त्यति गाह्रो पनि छैन, तर सूचना प्राप्त गर्ने हिसाबमा चाहिँ हामी फेरि बेला बेलामा कस्तो गर्दैछौँ, एकदमै छिटो गर्दैनौँ, तर पुष्टि नभइसकेका कुरोहरू अप्रमाणित कुरोहरूलाई नै गर्ने, अब सरकारी संचार माध्यमले त्यो गर्नै पाइएन होइन, त्यसैले गर्दा त्यो बाटोमा छलफल गर्नको लागि पनि यस्ता तालिम कार्यक्रमहरू चाहिँ असाध्य उपयोगी हुन्छन्।
रेडियो नेपालका कार्यकारी निर्देशक बुद्धिबहादुर केसीले रेडियो नेपालले निर्वाचन आचार संहिताको पूर्ण पालना गरी नागरिकमा सत्य तथ्य सूचना सम्प्रेषण गरिरहेको जानकारी दिनुभयो।
वास्तवमा रेडियो नेपाल अहिले टेरेस्ट्रियल माध्यममा मात्रै छैन, रेडियोमा मात्रै छैन, हामी अनलाइनमा छौं, एप्समा छौं र ओटिटीमा छौं। हामीले पढ्ने हेर्ने सुन्ने रेडियोको विकास गरिसकेका छौं र त्यो सबै प्रकारको रेडियोमा चाहिँ यो प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचन सम्बन्धी गतिविधिहरू निकै प्रभावकारी ढंगले जानुपर्छ भन्ने हाम्रो मान्यता हो र निर्वाचन अघि भएका गतिविधिहरू, निर्वाचनको समयमा हुने गतिविधिहरू र निर्वाचनपछि मतगणनाको समयमा हुने गतिविधिहरूलाई पनि अझ इफेक्टिभ अझ अगाडि बढेर हामीले काम गर्नेछौं।
आजदेखि शुरू भएको तालिममा रेडियो नेपालका देशभरका संवाददाता भौतिक र भर्चुअल रूपमा तालिममा सहभागी भएका छन्। तालिम निर्वाचन कानून र आचार संहिता, निर्वाचन कवरेजको अन्तर्राष्ट्रिय अभ्यास, निर्वाचनमा रेडियो नेपालको विद्यमान प्राविधिक क्षमता, रिपोर्टिङका समस्या र समाधान लगायतका विषयमा केन्द्रित रहेको छ। यसअघि आजै प्रमुख निर्वाचन आयुक्त दिनेश कुमार थपलियाले निजी क्षेत्रका उद्योगी व्यवसायीलाई मंगिर 4 हुने प्रतिनिधि सभा र प्रदेशसभा सदस्य निर्वाचनको माहौल बनाउन आग्रह गर्नुभएको छ। निजी क्षेत्रका नेतृत्वदायी संगठन तथा व्यक्ति सहभागी निजी क्षेत्रसँग अन्तर्क्रिया विषयक आज आयोगमा आयोजित कार्यक्रममा प्रमुख आयुक्त थपलियाले व्यावसायिक सामाजिक उत्तरदायित्व सीएसआर अन्तर्गत आफ्नो सूचना सम्प्रेषण संयन्त्र मार्फत आयोगका सूचना तथा सन्देश प्रवाह गरिदिन आग्रह गर्नुभयो। निर्वाचन आयोगका आयुक्त रामप्रसाद भण्डारीले निर्वाचन आचार संहिता सबैले पालना गर्नुपर्ने बताउनु भएको छ। नेपाल कानून समाजले आज चितवनमा आयोजित निर्वाचन आचार संहिता विषय कार्यक्रममा उहाँले कार्यान्वयन गर्नु दल र उम्मेद्वारको कर्तव्य हुने बताउनुभयो। उहाँले आचार संहिता स्वच्छ निष्पक्ष पारदर्शी तथा भयमुक्त वातावरणमा निर्वाचन सम्पन्न गर्नका लागि बनाइएकोले यसले निर्वाचनको विश्वसनीयता कायम गर्ने बताउनुभयो। प्रतिनिधि सभा तथा प्रदेशसभा सदस्य निर्वाचनका लागि यति बेला विभिन्न राजनैतिक दल र स्वतन्त्र उम्मेद्वारहरू मत माग्नका लागि जनताका घर दैलोमा पुगिरहेका छन्। बाजुराका मतदाता भने अघिल्ला निर्वाचनमा पनि उम्मेद्वारले विभिन्न आश्वासन दिएर मत माग्ने गरेको तर काम नगरेको गुनासो गर्छन्। बाजुराबाट संवाददाता वसन्त विश्वकर्माको रिपोर्ट।
भोट त एकदिनै बढ्यो, हामी पनि सुविधा त अब छैन भनौँ क्या छैन भनौँ छ भनौँ क्या छ भनौँ।
राजनीतिक दलका उम्मेद्वारहरूले घर दैलो कार्यक्रम गर्दै जनतालाई यस्तै आश्वासनका पुकाहरू बाँडिरहेका छन्। प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन नजिकिँदै गर्दा राजनीतिक दलका नेता तथा कार्यकर्ताहरूले प्रचार प्रसार अभियानलाई तीव्र पारिरहेका छन्। तर जनता भने त्यति धेरै उत्साहमा देखिँदैनन्। बढीमालिका नगरपालिका आठका तुला बहादुर रावल।
यिनीहरूले विगतमा पनि अवसर पाएकै हुन्, सदनमा अनि मन्त्रीसम्म पुगे र पनि यिनीहरू केही गर्न सकेन। बोजुरेली जनताका दुःख मर्काहरू यथावत।
चुनावका बेला जनताको दैलो दैलोमा पुगेर आश्वासन दिने र जितेर गएपछि बिर्सिने भएका कारणले जनतामा चुनावको उत्साह र दलहरू प्रतिको विश्वास कम हुँदै गएको छ। गौमूल गाउँपालिका अम्लिसका धनमल टोकाया।
निर्वाचन आइसकेपछि निर्वाचनमा हामीले राम्रो एकज नेता छान्नुपर्छ, जनताको समस्या बुझिकन काम गर्ने मान्छे नेतालाई चुन्नुपर्छ।
जनतामा चुनावको उत्साह र दलहरू प्रतिको विश्वास घट्नुको कारण के होला त? बाजुरा क्याम्पसका प्राध्यापक रूपक रौले।
जुनसुकै दलहरू आए पनि पटक पटक उनीहरूले जनताको लागि काम गर्छौ, जनताका लागि लड्छौ भन्ने कुराहरू आश्वासन दिए, तर अघिल्लो पटक दिएका आश्वासनहरू पछिल्लो पटक पनि तिनै आश्वासनका पोकाहरू आउने, सीमित कार्यकर्ताहरूको बोलबाला रहने र आम मान्छेहरूमा कुनै पनि फरक नपर्ने भएको हुनाले यस्तो स्थिति देखिएको हो कि भन्ने लाग्छ।
जनगुनासो असन्तुष्टिको बीचबाट बाजुराका जनताले मंगसिर 4 गते प्रतिनिधि सभातर्फ 1 र प्रदेश सभातर्फ 2 जनाका लागि मतदान गर्नेछन्। जिल्ला निर्वाचन कार्यालय बाजुराका अनुसार जिल्लामा 83,567 मतदाता छन् भने 70 मतदान स्थल र 112 मतदान केन्द्र तोकिएको छ। वसन्त विश्वकर्मा, रेडियो नेपाल, बाजुरा।
14-15-14-15-14-15-14-15 बजारमा नयाँ कि छैन? नेपाल टेलिकमका विभिन्न सेवाका अफरहरू सस्तो, साह्रै सस्तोमा खरिद गर्न परेमा *14-15 ह्यास डायल गर्नु पर्ने रहेछ, त्यही भएर कण्ठ पारिरख्या।
हो र दाई?
त्यति मात्र हो र भाइ, नेपाल टेलिकमले विभिन्न समयमा ल्याउने विभिन्न अफरको बारेमा थाहा पाउन पनि *14-15 ह्यास डायल गर्नुपर्ने रहेछ नि त।
14-15-14-15 मलाई पनि कण्ठै भयो दाई।
नेपाल टेलिकम, राष्ट्रको संचार। अब बाँकी समाचार। अख्तियार दुरूपयोग अनुसन्धान आयोगले चालू आर्थिक वर्षको साउन यता 124 भ्रष्टाचार मुद्दामा विशेष अदालतको फैसला विरूद्ध सर्वोच्च अदालतमा पुनरावेदन दर्ता गरेको छ। आयोगले विशेष अदालतमा दर्ता गरेका मुद्दामा सफलता दर निकै कम भएपछि विभिन्न फैसलामा असन्तुष्टि राख्दै विशेष अदालतको फैसला विरूद्ध सर्वोच्च अदालतमा पुनरावेदन दर्ता गर्नु परेको अख्तियार दुरूपयोग अनुसन्धान आयोगले जनाएको छ। अख्तियारले 124 मुद्दामा करिब 42.16 करोड़ रूपियाँ बिगो मागदावी रहेको जनाएको छ। आयोगले आज काठमाण्डुमा आयोजना गरेको पत्रकार सम्मेलनमा आयोगका प्रवक्ता श्याम प्रसाद भण्डारीले विशेष अदालतका कतिपय फैसलाहरू यसअघिका नजिर र न्यायिक मान्यतासँग बाजिएकाले तथ्य र आधारमा रही पुनरावेदन गरिएको बताउनुभयो। गत आर्थिक वर्षमा अख्तियारको सफलता दर दशककै कम देखिएको र यो सफलता 38% खुम्चिएको प्रवक्ता भण्डारीले बताउनुभयो। रंगेहात मुद्दाका आधारमा अख्तियार विगतमा सफलता दर बढ़ाउन सफल भएको थियो। सर्वोच्च अदालतले 2078 असारमा रंगेहात घुसका मुद्दामा अख्तियार आफैले प्रमाणको सृजना गर्न नसक्ने व्याख्या गरेपछि अख्तियारबाट दायर मुद्दामा सफलता दर कम हुँदै गएको देखिएको छ। अख्तियारले पप्पू कन्स्ट्रक्सनको पुल, मालपोतको नक्कली जग्गाधनी विवाद, रंगेहात पक्राउ घटना लगायतका विवाद जोड़िएका मुद्दामा पुनरावेदनमा जानु परेको जनाएको छ। कार्यक्रममा ठूला मुद्दाहरूमा अख्तियारको चाँसो किन नपुगेको भन्ने संचारकर्मीको जिज्ञासामा आयोगका प्रवक्ता श्याम प्रसाद भण्डारीले त्यस्ता मुद्दाहरू अनुसन्धानको प्रक्रियामै रहेकाले अहिले त्यसको चर्चा नगरिए पनि अनुसन्धान पूरा भएपछि आयोगले सार्वजनिक गर्ने बताउनुभयो। मुगुबाट सुर्खेत आउँदै गरेको जीप कालीकोटको तिलागुफा 5 खल्ला गाडमा दुर्घटना हुँदा 3 जनाको मृत्यु भएको छ। दुर्घटनामा मुगु गमगढ़ीका 21 वर्षीय अक्कल विश्वकर्मा, 21 वर्षीय रमेश बुढा र 25 वर्षीय सुदर्शन सेजुवालको मृत्यु भएको कालीकोटका प्रहरी प्रमुख जयश्वर रिमालले जानकारी दिनुभयो। दुर्घटनामा परि अन्य 7 जना घाइते भएका छन्। घाइतेहरूको जुम्ला स्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको प्रहरीले जनाएको छ। कञ्चनपुरको महेन्द्रनगर स्थित सुदूरपश्चिम विश्वविद्यालयले आउँदो डिसेम्बरमा अन्तर्राष्ट्रिय प्राज्ञिक सम्मेलन गर्ने भएको छ। विश्वविद्यालयको केन्द्रीय कार्यालय महेन्द्रनगरमा 3 दिनसम्म सञ्चालन गरिने प्राज्ञिक सम्मेलनको तयारी भइरहेको बताइएको छ। कञ्चनपुरबाट संवाददाता हरीश चन्द्र बागको रिपोर्ट।
सुदूरपश्चिम प्रदेशबारे ज्ञान निर्माणका लागि आउँदो डिसेम्बर 12 देखि 14 तारीक अर्थात मंगसिर 26 देखि 28 गतेसम्म अन्तर्राष्ट्रिय प्राज्ञिक सम्मेलन गर्ने तयारी भइरहेको छ। विश्वविद्यालय ज्ञान उत्पादनको क्षेत्र भएका कारण त्यसलाई विस्तार गर्ने थलोका रूपमा अक्सफोर्ड विश्वविद्यालय र ब्रिटेन नेपाल एकाडेमिक काउन्सिलसँग समन्वय गरी सुदूरपश्चिम विश्वविद्यालयले सम्मेलन गर्न लागेको सम्मेलन आयोजक समितिका सदस्य सचिव दीपक चन्द्र भट्टले जानकारी दिनुभएको छ।
इन्टरनेशनल कन्फरेन्स अफ सुदूरपश्चिम स्टडिज हेरिटेज इनोभेसन एन्ड ट्रान्सफर्मेसन 12-14 डिसेम्बर 2022 यो आयोजना गर्ने हामी सुदूरपश्चिम विश्वविद्यालयसँग जोइन्टली चाहिँ अक्सफोर्ड युनिभर्सिटी बेलायत र ब्रिटेन नेपाल एकाडेमिक काउन्सिल युके पार्टनरसिपमा यो कार्यक्रम गर्दैछौ।
सुदूरपश्चिम क्षेत्र भौगोलिक, धार्मिक, सांस्कृतिक, साहित्यिक, प्राकृतिक तथा वातावरणीय रूपमा धनी क्षेत्र रहेको र यस क्षेत्रका सम्भाव्यताहरूको बारेमा अध्ययन अनुसन्धान गरी प्रवर्धन गर्ने उद्देश्यले सम्मेलन गर्न लागेको सुदूरपश्चिम विश्वविद्यालयका उपकुलपति प्राध्यापक डाक्टर अमरराज जोशीले जानकारी दिनुभयो।
सुदूरपश्चिम सम्बन्धी विविध पक्षहरूमा ज्ञानको उत्सर्जन गर्ने उद्देश्यले यो सम्मेलनको आयोजना गरिँदैछ। विश्वविद्यालयले यो क्षेत्र सम्बन्धी ज्ञानको उत्खनन चाहिँ गर्नुपर्छ।
अक्सफोर्ड विश्वविद्यालय तथा ब्रिटेन नेपाल एकाडेमिक काउन्सिल बेलायतका प्रतिनिधि एवं सम्मेलन आयोजक समितिका उपसभापति डाक्टर कृष्ण अधिकारीले अन्तर्राष्ट्रिय प्राज्ञिक सम्मेलनको आफ्नै खाका हुने भएकोले यसलाई बहुविधाको सम्मेलनका रूपमा हेरिएको बताउनुभयो। सम्मेलनमा प्रत्यक्ष उपस्थिति र अनलाइन भर्चुअल माध्यमबाट समेत सहभागिता जनाउन सकिने गरी तयारी भइरहेको उहाँको भनाइ छ।
महेन्द्रनगरमा हामीले सम्मेलन गर्दैछौ। आजकल सम्मेलनहरूमा चाहिँ अत्याधुनिक प्रविधिहरू आइरहेका छन्। हामी पनि त्यसलाई सकेसम्म फलो गर्दैछौ। यो सम्मेलन अनलाइन पनि हुन्छ, यो फिजिकल पनि हुन्छ।
सुदूरपश्चिम विश्वविद्यालयको इतिहासमै पहिलो पटक अन्तर्राष्ट्रिय प्राज्ञिक सम्मेलन आयोजना हुन गइरहेकोले यसले विभिन्न विधाको विकासलाई अध्ययन अनुसन्धान गर्न मद्दत गर्ने विश्वास लिइएको छ। हरीश चन्द्र बाग, रेडियो नेपाल, कञ्चनपुर।
रूपन्देहीको गैरहवा गाउँपालिका वडा नम्बर 2 2 मोटरसाइकल एक आपसमा ठोकिँदा दुवै मोटरसाइकलका चालकको मृत्यु भएको छ। दुर्घटनामा परि गैरहवा गाउँपालिका 2 जोगडा बस्ने 23 वर्षीय सन्तोष पासी र 16 वर्षीय निरज लोधको मृत्यु भएको हो। जयनगर जनकपुरधाम कुर्था रेल सेवा आज र भोलि अतिरिक्त समयमा पनि सञ्चालन हुने भएको छ। कार्तिक पूर्णिमाको अवसरमा कमला नदीमा नुहाउन आउने तीर्थालुहरूको सुविधालाई मध्यनजर गर्दै नेपाल रेलवे कम्पनीले कार्तिक 22 र 23 गते अतिरिक्त समयमा पनि रेल सञ्चालन गर्ने निर्णय गरेको हो। कार्तिक पूर्णिमामा कमला नदीमा स्नान गर्न ठूलो संख्यामा नेपाल र भारतबाट तीर्थालु पुग्ने गरेका छन्। यात्रुको सुविधाकै लागि यस्तो निर्णय लिएको कम्पनीका प्रबन्ध संचालक रञ्जन कुमार झाले बताउनुभयो। अब अन्तर्राष्ट्रिय समाचार। अमेरिकामा आज मध्यावधि चुनाव भइरहेको छ। कंग्रेसको शक्ति सन्तुलनको दाउमा हुन लागेको मतदानमा लाखौं अमेरिकीहरूले मतदान गर्ने अपेक्षा गरिएको छ। अमेरिकीको प्रतिनिधि सभा सिनेटको करिब एक तिहाई र प्रमुख राज्य गवर्नरहरू राज्यको शक्ति आफ्नो दाउमा पार्न प्रतिस्पर्धा गर्नेछन्। आजको मतदानले रिपब्लिकनहरूलाई बहुमत आएको खण्डमा राष्ट्रपति जो बाइडेनको कानून पारित गर्ने क्षमतालाई बाधा पुग्नेछ। राष्ट्रपति बाइडेन आज हुन लागेका मध्यावधि चुनावको पक्षमा हुनुहुन्न। अमेरिकामा मध्यावधिलाई प्राय राष्ट्रपतिको नेतृत्वमा जनमत संग्रहको रूपमा हेरिन्छ। यसैबीच सन् 2024 हुने आम निर्वाचनमा राष्ट्रपति जो बाइडेन र पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पले पनि प्रतिस्पर्धामा भाग लिनुहुने हो कि भन्ने विषयमा शंका उत्पन्न भएको छ, किनभने दुवैजना 75 वर्ष नागिसक्नु भएको छ। विश्वभर तापक्रम बढ़दै जाँदा यस वर्ष युरोपमा अत्यधिक गर्मीका कारण 15,000 मानिसको मृत्यु भएको युरोपका लागि विश्व स्वास्थ्य संगठन डब्ल्यूएचओका क्षेत्रीय निर्देशक ह्यान्स हेनरी क्लुगोले बताउनु भएको छ। क्षेत्रीय निर्देशक क्लुगोले युरोपको पछिल्लो प्राप्त तथ्याङ्क उद्धृत गर्दै गर्मीले स्पेनमा 4,000, पोर्चुगलमा 1,000, बेलायतमा 3,200 भन्दा बढ़ी, जर्मनीमा झण्डै 4,500 जनाको गर्मीका कारण मृत्यु भएको जानकारी दिनुभयो। युरोपका धेरै देशमा गर्मीका कारण अत्यधिक मृत्युका विवरण आएकाले ज्यान गुमाउनेको संख्या अझै बढ़न सक्ने अपेक्षा गरिएको डब्ल्यूएचओ क्षेत्रीय निर्देशकले वक्तव्य मार्फत जानकारी दिनुभयो। मध्य साउनमा युरोपभर चलेको अति उष्ण वायुले धेरैजना हताहत भएका फ्रान्सको राष्ट्रिय तथ्याङ्क तथा आर्थिक अध्ययन संस्थानले पनि जनाएको छ। अब आर्थिक समाचार।
सड़क मार्गको रूपमा निर्माण भइरहेको नेपालको पहिलो नागढुङ्गा सुरुङ मार्गको खन्ने काम 67.30% सम्पन्न भएको छ। सुरुङ मार्गमा 836 मिटरसम्म गाड़ी चलाउन सक्ने गरी फिनिशिङको काम सम्पन्न भएको सुरुङ निर्माण आयोजनाले जनाएको छ। इमर्जेन्सीको रूपमा प्रयोग गर्न सकिने मुख्य सुरुङ मार्गको समानान्तर सुरुङ 1,860 मिटर खनिएको छ। मुख्य सुरुङ र समानान्तर सुरुङ बीच जोड्ने क्रस प्यासेजको निर्माण 74 मिटर पूरा भएको आयोजनाले जनाएको छ। आयोजनाले सार्वजनिक गरेको हालसम्मको प्रगति विवरण अनुसार मंगलबारसम्म इभाकुएसन र मुख्य सुरुङ गरी 3702 मिटर खन्ने काम पूरा भएको छ। काठमाडौँतर्फ मुख्य सुरुङ 795.60 मिटर र इभाकुएसन 1,000 मिटर पूरा भएको आयोजनाले उल्लेख गरेको छ। बीमा समिति मंगलबारदेखि नेपाल बीमा प्राधिकरणमा रूपान्तरण भई काम शुरू गरेको छ। बीमा ऐन 2079 कार्यान्वयनमा आएसँगै समितिको सम्पूर्ण काम कारवाही प्राधिकरणमा रूपान्तरण भएको छ। समितिमा आयोजित एक कार्यक्रमका बीच समिति प्राधिकरणमा रूपान्तरण भएको औपचारिक घोषणा गर्दै बीमा समितिका अध्यक्ष सूर्य प्रसाद सिलवालले प्राधिकरणले बीमा क्षेत्रको नियमनकारी निकायका साथै सरकारको बीमा सल्लाहकारको रूपमा काम गर्ने बताउनुभयो। बीमा क्षेत्रमा बीमा दावी गरिए पनि त्यसको भुक्तानी समयमा नहुने समस्या रहेको उल्लेख गर्दै समयमा दावी भुक्तानी नभएमा सम्बद्ध सबै कार्यवाहीको भागी हुनुपर्ने अध्यक्ष सिलवालले बताउनुभयो। लामो समयदेखि बन्द रहेको वीरगंज स्थित कृषि औजार कारखानाका 54 मध्ये 43 मेसिन सामान्य मर्मत पछि चल्ने अवस्था रहेको कारखानाको औजार मेसिनको अवस्थाको बारेमा अध्ययन गर्न गठित समितिको प्रारम्भिक प्रतिवेदन अनुसार कारखानाका 43 मेसिन चल्ने अवस्थामा रहेको कारखानाका संचालक महावीर पुनले जानकारी दिनुभयो। कारखानालाई पूर्ण रूपमा चलाउन भने आधुनिक प्रविधि भित्र्याउनु पर्ने अवस्था रहेको पनि पुनले उल्लेख गर्नुभयो। नेपालमा बायोग्यास प्रविधिको प्रवर्धनमा निजी क्षेत्रको अग्रणी भूमिका भए पनि समय सापेक्ष अनुदान नीति नहुँदा विकास र विस्तारमा समस्या भएको सरोकार भएकाहरूले बताउनु भएको छ। नेपाल बायोग्यास प्रवर्धन संघको 26 वार्षिक साधारण सभाको अवसरमा मंगलबार काठमाडौँमा आयोजित कार्यक्रममा बायोग्यास प्रविधिलाई अति गरीब सीमान्तकृत तथा पछाडि पारिएका समुदायमा पहुँच पुर्याउन सरकारले निजी क्षेत्रलाई महत्व दिनुपर्नेमा जोर दिइएको छ। हाल नेपालमा करिब 4,50,000 भन्दा बढी घरेलु बायोग्यास प्लान्टहरू जडान भइसकेका छन्।
त्रिभुवन आर्मी क्लब प्रधानमन्त्री कप एक दिवसीय क्रिकेट प्रतियोगिताको सेमी फाइनलमा प्रवेश गरेको छ। कर्णाली प्रदेशलाई 140 रनले हराउँदै आर्मी सेमी फाइनलमा प्रवेश गरेको हो। आर्मीले दिएको 255 रनको लक्ष्य पछ्याएको कर्णाली 28.3 ओभरमा 114 रनमा समेटियो। विपिन रावलले 48, अर्जुन घरतीले 17, सन्दीप साईले 11, दिनेश अधिकारीले 11 रन बनाए। आर्मीका रोहित कुमार पौडेलले 3, साहब आलम र हरि चौहानले 2 विकेट लिए। त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको आर्मीले निर्धारित 50 ओभरमा 6 विकेटको क्षतिमा 254 रन बनाएको थियो। कप्तान विनोद भण्डारीले नट आउट 37, रोहित कुमार पौडेलले 35, कुशल मल्लले 35, राजेश पुलामी मगरले अभिजित 28, हरि चौहानले 31, भीम सार्कीले 29, अर्जुन सावदले 20, अनिल मण्डलले 17
रन बनाए। कर्णालीका लागि प्रकाश जैशी 3, दिपेन्द्र राउत 2, दिपेश अधिकारीले 1 विकेट हात पारे। आरबीको यो जितले गण्डकी बाहिरिएको छ। 5 अङ्क जोडेको गण्डकी तेस्रो स्थानमा छ। यो समूहको शीर्ष स्थानमा 7 अङ्कका साथ एफएफ, आर्मी 6 अङ्कका साथ दोस्रो हुँदै अन्तिम चारमा सुरक्षित भएका हुन्। आर्मीले सेमी फाइनलमा पुलिससँग र एफएफले मधेससँग खेल्नेछ। अर्को खेलमा नेपाल पुलिस क्लब समूह विजेताको रूपमा सेमी फाइनलमा प्रवेश गरेको छ। त्रिवेणी मैदानमा मध्य प्रदेशलाई 191 रनले पराजित गर्दै समूह बीको शीर्ष स्थानमा रहँदै सेमी फाइनलमा प्रवेश गरेको हो। पुलिसले समूह चरणका 4 खेल जितेर 8 अङ्क जोडेको छ। पुलिससँग हार बेहोरेको मधेस पनि 5 अङ्कका साथ दोस्रो स्थानमा रहँदै सेमी फाइनलमा पुगिसकेको छ। यो समूहमा रहेको लुम्बिनी प्रदेशको 4 अङ्क छ। प्रदेश 1 2, बागमती 1 अङ्क रहेको छ। लुम्बिनी प्रदेश 1 र बागमती समूह चरणबाटै बाहिरिसकेका छन्।
अब मौसम। आगामी 24 घण्टामा गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा आंशिकदेखि सामान्य बदली भई पहाड़ी भागका एक दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ भने बाँकी भागमा मौसम सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। गत 24 घण्टामा देशका 5 प्रमुख शहरमा रेकर्ड गरिएको तापक्रमको विवरण यस प्रकार छ। धनकुटाको अधिकतम 24.7 डिग्री सेल्सियस, न्यूनतम 13.5 डिग्री सेल्सियस। काठमाण्डुको अधिकतम 22 डिग्री सेल्सियस, न्यूनतम 12.5 डिग्री सेल्सियस। पोखराको अधिकतम 26.7 डिग्री सेल्सियस, न्यूनतम 15.1 डिग्री सेल्सियस। वीरेन्द्रनगरको अधिकतम 26.2 डिग्री सेल्सियस, न्यूनतम 14.5 डिग्री सेल्सियस र दिपालको अधिकतम 27.6 डिग्री सेल्सियस, न्यूनतम 15.1 डिग्री सेल्सियस। अन्त्यमा प्रमुख समाचार पुनः एकपटक। निर्वाध रूपमा निर्वाचन प्रचार प्रसार गर्ने व्यवस्था मिलाउन सबै जिल्ला प्रशासन कार्यालयहरूलाई निर्वाचन आयोगको निर्देशन। राजनैतिक दल, उम्मेद्वार, मतदाता र संचार माध्यमलाई निर्वाचनको शुद्धतामा ध्यान दिन प्रमुख निर्वाचन आयुक्त दिनेश कुमार थपलियाको आग्रह। कालीकोटको तिला गुफामा जीप दुर्घटना, 3 मृत्यु, 7 घाइते र अमेरिकामा मध्यावधि निर्वाचनका लागि आज मतदान हुँदै। हवस् त, साँझ 7 बजेको समाचार सकियो। अब 8 बजे अंग्रेजीमा समाचार सुन्न सक्नुहुनेछ। नमस्ते।